हेलो हाई नमस्ते अनि सुस्वागतम भन्दै आइपुगे जिग्री म तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनको कुराको यो अर्को अध्यायमा र म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन टुपी पालेर
अनि सबिन जिग्री सँगसँगै म पनि छु है साथी म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा र मेरो तर्फबाट पनि कार्यक्रममा तपाईँलाई धेरै धेरै स्वागत छ
अनि करुणा के छ त तिम्रो हालखबर पुरा सिलिम भएकी छौ त लकडाउनमा डाइटिङ गर्न थालेको क्या हो तिमी त कि धेरै पछि मैले तिमीलाई देखेर यस्तो भएको
अब धेरै पछि देखेर पनि होला हुन चाहिँ सबिन तर यो डाइटिङको कमाल चाहिँ होइन है यो त मैले आफू फिट र फाइन रहनको लागि सधैँ बिहान घरमा नाच्ने योगा गर्ने अनि एक्सर्साइज गर्ने गरेर बनाएको ज्यान हो बुझ्यौ नि
ए कुरा त्यस्तो भयो त्यही भएर भन्छु यस्तो त थिएनौ तिमी जे होस् लकडाउनमा तिमीले आफ्नो ज्यान र स्वास्थ्यको चाहिँ साह्रै ख्याल गरेको रहेछौ एकदमै राम्रो होइन त जिग्री
हो नि सबिन बरु तिमी र हाम्रो प्यारो प्यारो साथीले पनि बिहान बिहान एक घन्टा जति चाहिँ उफ्रिने नाच्ने डोरी खेल्ने अथवा हल्का फुल्का एक्सर्साइज गर्ने योगा गर्ने गरेर आफ्नो ज्यान बनाउन सक्छौ अनि स्वस्थ पनि हुन सक्छौ कि कसो साथी
सही हो करुणा जिग्री सही हो अब मैले पनि भोलिबाटै सुरु गर्ने भए घरमा एक्सर्साइज गर्न चाहिँ अनि जिग्री तपाईँ चाहिँ कहिलेदेखि सुरु गर्नुहुन्छ नि
साथीले पनि छिट्टै सुरु गर्नुहुन्छ होइन त साथी भन्दै अब चाहिँ आजको कथा नै सुन्ने हो कि सबिन
सही कुरा गर्यो करुणा जिग्री तिमीले जिग्रे सुनौ है त आजको कथा
मैले भनेको मान्दिन शास्त्र तैले लाख तँलाई
मलाई सन्चो छैन सन्चो छैन त्यसैले
सन्चो छैन अरे के भयो तँलाई हँ के भयो अघि त केही भनिनस् तैले अहिले मैले भनेको मान्नु पर्छ भनेर सन्चो छैन भन्छस् बहाना बनाउँछस् त
त्यस्तो होइन मलाई बिहानदेखि नै ज्वरो आइरहेछ रिङ्गटा लागेर राम्रो उभिन पनि सकेको छैन
लाग्छ तँलाई रिङ्गटा हेरै आस्ता मसँग बहाना नगर्ने फेरि धेरै बहाना गरिएन खुरुक्क न मैले जे भन्छु त्यही त मान्ने
उमेश तिमी किन यस्तो गर्छौ सधैँ मलाई सन्चो नभएर एकदमै गाह्रो भएको छ क्या पहिले त्यति धेरै माया गर्ने मान्छे के भयो तिमीलाई अहिले चाहिँ
के रे यो चाहिँ तँलाई माया नगरेको हो मैले
कोही केलाई माया भन्नु जहिले नि सेक्सको कुरा आउँछ मेरो कुरै सुन्दैनौ तिमी मैले के चाहेको छु बुझ्दैनौ तिमी सधैँ जबरजस्ती गर्छु
ए जबरजस्ती गरे रे बुढीसँग नि जबरजस्ती हुन्छ तँसँग नगरेर कोसँग गर्न जानु हो
आज एक दिन त छोडिदेऊ
छोड्दे
प्लिज उमेश मलाई मलाई आज एकदमै गाह्रो भएको छ क्या सन्चो नि छैन मलाई
रात परेपछि तँलाई जहिले पनि सन्चो हुँदैन है
नगर न उमेश बिन्ती छ किन बुझ्दैन मलाई मलाई गाह्रो भएको छ भनेर किन बुझ्दैन
तँलाई गाह्रो खुब बहाना गर्न आउँछ है तँलाई तँलाई कसले काम भरेको छ हेर आस्त यो कुरामा मसँग कुनै बहाना नगर है मैले जति बेला चाहियो भन्छु त्यति नै बेला रेडियो
आमा यी चिया लिनुहोस्
ए यही राखिदेऊ
म तिमीलाई एउटा कुरा सोध्छु है आस्था
हुन्छ आमा भन्नु न
उमेश र तिम्रो आजकल झगडा परिरहेछ क्या हो पहिले जस्तो राम्ररी बोलेको हाँसेको पनि देख्दिनँ तिम्रो मुख पनि अँध्यारो देख्छु
त्यस्तो केही पनि होइन आमा के झगडा पर्नु र उसको बानी नै त्यस्तै छ नि
खै मलाई त त्यस्तो लाग्दैन है आस्था हिजो पनि तिमीलाई रोइराखेको देखेको थिएँ मैले सोध्न पनि मन लागेको थियो फेरि अप्ठ्यारो लागेर सोधिनँ
होइन होइन आमा त्यस्तो
आजभोलि तिमी पहिले जस्तो छैनौ पहिले कति फुर्तिली थियौ तर आजभोलि खै के भएको छ कुन्नि तिमीलाई जति बेला पनि टोलाएर झोक्राएर बसेको देख्छु
होइन होइन आमा त्यस्तो केही पनि भएको छैन तपाईँलाई त्यस्तो लागेको मात्रै हो
उमेशले दुःख दिन्छ कि क्या हो तिमीलाई हो भने भन है म गाली गर्छु त्यसलाई म सम्झाइदिन्छु मसँग केही अप्ठ्यारो मान्नु पर्दैन तिमीले तिमीलाई जन्म दिने आमा नभए पनि छोरी नै मानेकी छु मैले तिमीलाई
होइन आमा केही भएको भए त भनिहाल्थेँ नि बरु आमा म जान्छु है खाना बनाउन।
लौ त लौ, अब भन्दैनौ भने त मैले के गरौँ। ल म पनि तल यसो बारीतिर गएर आउँछु, तिमी खाना बनाउँदै गर है।
हुन्छ आमा, चाँडै आउनुहोस् है।
ल ल आइहाल्छु।
आमा कसरी भन्नु मैले तपाईँलाई, तपाईँको छोराले मलाई हरेक दिन जबरजस्ती गर्नुहुन्छ भनेर। मैले सोचेको पनि थिइनँ कि उमेशले मलाई यस्तो नराम्रो व्यवहार गर्छ भनेर। मैले त उमेशलाई आफूभन्दा पनि धेरै माया गरेको थिएँ, आफूलाई भन्दा पनि धेरै विश्वास गरेको थिएँ। तर के भएको होला उमेशलाई, माया नगर्ने पनि होइन, तर जब जब सेक्सको कुरा आउँछ तब अर्कै मान्छे जस्तो व्यवहार गर्छ ऊ। नाइ भन्यो कि बहाना बनाइस् भनेर उल्टी फिर्छ। म के गरौँ, कसलाई भनौँ आफ्नो कुरा। माइतीमा जाउँ भने आफै भागेर आएँ, के भनेर जाउँ। नजाउँ भने कसरी रात दिनको यो जबरजस्ती सहेर बसौँ म। के गरौँ म, अचेल त मलाई उमेशलाई देख्दा पनि डर लाग्छ। हरेक दिन जबरजस्तीले म कति कमजोर भइसकेँ, जता छोए उतै दुख्ने भएको छ शरीर पनि। हिजो पनि दिनभरि ज्वरो आए, आज पनि पुरै शरीर दुखेको छ। म के गरौँ, कसलाई सुनौँ आफ्नो पीडा, कसलाई भनौँ।
यास त सुनै दिएँ, धेरै टाइम लाउने होइन नि, छिटो काम छ, खुर्क न कोठामा आइज चाँडो।
आस्था, ए आस्था, भाँडा माझी सक्यौ?
हजुर सकेँ आमा, अब अलिअलि काम बाँकी छ, तपाईँ जानुभयो हुन्छ सुत्न, म काम सकेर जान्छु।
ए लौ त लौ।
मलाई कोठामा जानै मन छैन, मेसको अनुहार हेर्न पनि मन छैन। बरु आमाको कोठामा गएर एकछिन बस्छु, अनि केही बहाना गरेर ढिला जान्छु कोठामा। आमा पानी ल्याइदिएको छु।
पानी त मैले ल्याएकै थिएँ नि अघि।
होइन यो तातो पानी ल्याइदिएको, यहीँनिर राखिदिन्छु है आमा।
हुन्छ हुन्छ, तिमी पनि थाक्यौ होला, जाऊ आराम गर, फेरि त्यति सन्चो पनि भएको जस्तो छैन तिमीलाई।
होइन ठिकै छ आमा। बरु आमा, दिनभरि बारीमा के काम गर्दै हुनुहुन्थ्यो, तपाईँको जिउ पनि दुख्यो होला, तेल मालिस गरिदिन्छु नि है।
पर्दैन पर्दैन, तिमी आराम गर जाऊ, मलाई केही भएको छैन।
त्यस्तो भनेर हुन्छ कि क्या हो, खोइ यता फर्किनु, अहिले तेल मालिस गरिदिएँ भने आनन्दले निदाउनुहुन्छ।
अब पर्दैन भनेपछि पनि नमानेपछि के गर्नु त।
खोइ आमा यता फर्किनुहोस् त।
ल
आमाले यही बेला भन्यो कि क्या हो, उमेशले मलाई जबरजस्ती गर्नुहुन्छ भनेर। तर फेरि त्यस्तो श्रीमान श्रीमती बिचको कुरा कसरी भन्नु, के सोच्नु होला आमाले, के गरौँ म।
आस्था के गर्नु लागेको,
एकछिन बस्नु दिए नि त,
कुरा गर्नु छ क्या आस्थासँग, त्यही भएर हो क्या। हिँड जाउँ आस्था, हिँड त,
जाऊ न त जाऊ।
हुन्छ हुन्छ आमा, तपाईँ राम्ररी सुत्नुहोस् है।
हुन्छ हुन्छ जाऊ, ल जाऊ।
तँलाई थाहा छैन, मैले के खोज्छु भनेर, काम धन्दा सकेर खुर्कन कोठामा आउनु छोडेर कहिले के गरेछ, कहिले कहाँ गएछ, कहिले के कुरा गरेछ।
आमासँग एकछिन बस्दा पनि कराउँछौ तिमी,
दिनभरि के काम हुन्छ, आमासँग गफ गरेर बस्न सकिन्थिस्।
देख्दैन तिमीले, आमालाई तेल मालिस गर्दै थिएँ नि म।
अच्छा, तँलाई कसले मुख मुख लाग्ने सिकायो, तँलाई त तँले नटारेको मलाई, तँलाई त नि ल
सम्पर्क राख्नु मन छैन, तिमी जबरजस्ती नगर त मलाई।
मैले के जबरजस्ती गरेको छु तपाईँ, त मेरो श्रीमती होस्, मैले भनेको नमान्ने तैँले, होइन आफ्नो कुराको यति आवश्यकता पनि पुरा गर्न सकिस् त, पहिले त खुब फुर्ती लाउँथिस् त तिम्रोलाई जे पनि गर्न सक्छु भनेर, यही हो सकेको तैँले, खुब भन्थिस् नि त।
तिमीले पनि त भनेको थियो नि तिमीलाई केही दुःख हुन दिन, सधैँ सुखै सुख दिन्छु भनेर, यही हो तिमीले दिएको सुख, रात दिन जबरजस्ती
गरेको।
उमेश
बर्त बोल्ने होइन त,
हेर तिमीले जे भन्यो पनि आज त हुँदै हुँदैन।
के गर्छ तैले? के गर्छ तैले? छोड्दे हत्तु भनेको
छोड मलाई छोड मलाई मलाई एकदमै गाह्रो भयो। जताततै दुखेको छ, कसरी उठ्ने होला? कति गाह्रो भएको, कसलाई भन्नु, कोसँग सहयोग माग्नु, जसले कुरा बुझ्नुपर्ने हो, जसले माया गर्नुपर्ने हो, उसलाई केही मतलब छैन। म यहाँ कसरी बस्छु? बरु जान्छु माइति, म भागेँ भनेर रिसाए पनि मलाई गाली गरे पनि मारि त हाल्नुहुन्न होला नि। जे भए पनि म उहाँहरूको छोरी त हो नि। यो घरमा त रात दिन मरेर बस्नुभन्दा त म यति नै जान्छु, गाली गाए पनि खान्छु। म जान्छु माइति, म बस्दै बस्दिनँ यहाँ।
आस्था, झोला बोकेर तिमी कहाँ जान लागे कि?
म माइति जान ला आमा।
माइति जान्छु रे, किन जानु माइत? बोलाउनु भएको छैन कसैले।
के भयो आस्था, किन यसरी बिहानै उठेर माइत जान्छु भने कि? के भयो भन त? के भयो, किन रोयो कि भन त उमेश? होइन, के भयो आस्थालाई?
खोइ मलाई थाहा छैन के भएको।
तँलाई थाहा नभएर कसलाई थाहा हुन्छ त? आस्था भन त, के भयो भन त बाबा भन। धेरै दिन भयो तिमी यस्तो भएको, होइन के भयो भन न। नरो नरो आस्था, नरो भन न, के भयो? झगडा गरे उमेशले? ओइ उमेश, के गरिस हँ तैँले?
के गर्नु, मैले नाटक गर्छ नि, यसको बानी तपाईँलाई थाहा छैन, सोध्नु न यसैलाई।
यहाँ बस्छ त, ल भन, के भयो आस्था? होइन, के भयो तिमीलाई? बस्न पनि गाह्रो भएको छ, झगडा गर्यो कि क्या हो, पिट्यो कि क्या हो यसले तिमीलाई? भन त, भन त छोरी, के भयो?
उमेशले मलाई सोधे।
नचाली कुरा नगरे,
चुप लाग त उमेश त, भन त आस्था, के गर्यो यसले?
मलाई उमेशले
भन, भन, भन।
मलाई उमेशले सधैँ सधैँ जबरजस्ती गर्छ, मलाई सन्चो छैन, आज नगर भन्दा कहिले मेरो कुरा सुन्दैन, सधैँभरि जबरजस्ती गर्छ। आमा आमा, म के गर्नु, म यहाँ बस्न सक्दिनँ आमा।
यसले आमा, यसले नचाहिने कुरा गर्दैछ है आमा, मैले केही गरेको छैन, हिजोदेखि माइत जान्छु भनेर न्यु खोज्दै थिएँ मसँग, मैले जान नदिएर।
त नगर, त चुप लागेर बस आस्था, पहिला तिमीले किन नभनेको यो कुरा?
भन्न खोजेको थिएँ आमा, तर तर श्रीमान श्रीमती बिचको कुरा कसरी तपाईँलाई भनौँ भनेर भन्नै सकिनँ, तपाईँले पनि मलाई नराम्रो सोच्नु होला भनेर भनिनँ, तर तर आमा मैले सक्दै सकिनँ आमा, सोध्दै सकिनँ।
मैले अलि पहिलेदेखि नै याद गरिरहेको थिएँ आस्था, तिमीलाई सोधेको बेला तिमीले केही भनिनौ, तिमीले कहिले भन्छौ भनेर कुरेर बसेको थिएँ।
मैले भन्नै सकिनँ आमा, उमेशले त कुरा बुझ्दैन भने तपाईँलाई भनेर के हुन्छ जस्तो लाग्यो, मलाई कति गाह्रो हुन्थ्यो, महिनावारी हुँदा सन्चो नभएर उठ्न नसक्दा पनि उसलाई मेरो केही वास्ता भएन, खालि आफ्नो इच्छा पुरा गर्नु मात्र खोज्यो, मैले सक्दिनँ भन्दा बहाना गर्छस् भनेर उल्टै पिट्ने कुट्ने गर्छ। आमा अब तपाईँ आफै भन्नुहोस् न, म कसरी बस्छु, कसको लागि बस्छु यहाँ? जे जस्तो भए पनि आफ्नै माइत जान्छु, कमसेकम त्यहाँ दिनदिनै डर त्रासमा त बस्नु पर्दैन नि।
नरो आस्था, अब म छु तिम्रो साथमा, यसले तिमीलाई केही गर्न पाउँदैन, म तिमीलाई केही हुन दिन्न, नरो।
नै आमा, नै, म यहाँ बस्दै बस्दिनँ।
नरो, तँलाई अलिकति पनि शरम लाग्दैन है उमेश? मान्छे होस् कि पशु होस् हँ, तँलाई रात दिन यस्तो व्यवहार गर्दा अलिकति पनि माया लागेन है आस्थाको? त के भएको केटा होस् हँ?
मैले
तँलाई थाहा छ तैँले के गरिस् भनेर? आफ्नै श्रीमती भन्दैमा जबरजस्ती गर्ने होइन तैँले। हेर उमेश, मेरो छोरा होस् भन्दैमा म चुप लागेर बस्दिनँ, बुझिस्?
होइन आमा, म अब त्यस्तो गर्दिनँ क्या आमा।
नरौल भएन,
होइन होइन पर्दैन, म यहाँ बस्दिनँ, म यहाँ बस्दिनँ, म मेरै माइती जान्छु।
आस्था आस्था, त्यसो नभन न, म अब तिम्रो इच्छा विपरीत केही गर्दिनँ, कसम के कसम, तिम्रो कसम, म केही गर्दिनँ, प्लिज मलाई माफ गर न आस्था।
होइन उमेश, मलाई तिम्रो माफी चाहिँदैन, मलाई मेरो घर जान दियो।
त्यसो नभन न आस्था, म तिमी बिना कसरी बाँच्न सक्छु भन त आमा, सम्झाउनुहोस् न आस्थालाई।
के सम्झाउनु, मैले सम्झाएन आफै,
मैले गल्ती गरेँ क्या हो, मैले गल्ती गरेँ, श्रीमती भएपछि जति बेला पनि तयार हुनुपर्छ भन्ने सोचेँ, फेरि मलाई मेरो साथीहरूले पनि एकदम उक्साउँथ्यो होइन त्यस्तो गर्नै पर्छ भनेर, तर म गलत रहेछु, तर आस्था अबबाट त्यस्तो गल्ती कहिले हुँदैन पक्का आस्था, प्लिज कसम क्या, तिम्रो कसम।
आस्था बुहारी, म यसलाई माफ गर भनेर त तिमीलाई भन्न सक्दिनँ, तर घर छोडेर चाहिँ नजाऊ बुहारी।
होइन आमा, फेरि उसले मलाई।
हेर आस्था, तिमीले जे सजाय दिन्छौ भोग्न तयार छु म, तर 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 छाडेर जाने कुरा चाहिँ नगर है आस्था, प्लिज।
आस्था, तिमीले पहिले नै भनेको भए म यसलाई पहिले नै ठिक गर्थे, अब जे भयो भयो त्यसलाई बिर्सिदेऊ, तिमी आराम गर, म तिम्रो लागि एक ग्लास तातो दुध लिएर आउँछु, जाऊ जाऊ कोठामा जाऊ।
आमा तपाईँ आस्थासँगै बस्नुहोस्, म जान्छु, आजदेखि आस्थाको रेखदेख सबै म गर्छु।
आमा तपाईँ नहुनु भएको भए ममा यति हिम्मत पनि आउँदैन थियो। आमा आमा तपाईँलाई धेरै धेरै धन्यवाद।
ल अब तिमी आराम गर, बिस्तारै सबै ठिक हुन्छ।
हुन्छ आमा,
जाऊ झोला राखेर बस जाऊ।
हुन्छ आमा, आमाले के भन्नु होला भनेर पहिले नै भनिनँ, पहिले नै भनेको भए आजसम्म उमेशले मलाई यस्तो गर्दैन थियो होला, धन्न बोल्न सके र उसले गरेको गल्ती महसुस गराउन सके, चुप लाएर बसेको भए सधैँ यस्तो हुन्थ्यो, उमेशले झन् हौसला पाउँथ्यो।
आस्था ल उठ, बिस्तारै उठ त, अब दुध खानुपर्छ है त, उठ औ बिस्तारै है ल।
करुणा झिगरी, मैले त माने कि आस्था है, उसले कति मजाले श्रीमान नै भए पनि मेरो इच्छा विपरीत यौन सम्बन्ध राख्न खोज्नु या राख्नु गलत हो, मैले यस्तो गलत हुन दिनु हुँदैन भनेर बुझी लौकिन भन न।
हो नि सबिन, फेरि हेर न, उसले आफूमाथि भइरहेको श्रीमानको गलत क्रियाकलापको बारेमा आफूले मात्रै बुझिन कि आफूमाथि भइरहेको यौन दुर्व्यवहारको बारेमा आफ्नो श्रीमानसँग कुरा पनि गरे र उसको श्रीमानले पनि त यो कुरा बुझ्यो नि, लौकिएन भन त।
हो नि करुणाजी, मलाई त आस्थाको परिवारलाई पनि धन्यवाद नै भन्न मन लाग्यो के, कि उहाँहरूले आस्थालाई बुझ्नु भयो अनि साथ पनि दिनुभयो क्या।
एकदमै हो नि सबिन, फेरि हेर न, अब लकडाउनका कारण हामी घरभित्रै छौँ, काम धन्दा सबै चौपट छ, जसले गर्दा मानसिक तनाव पनि भइरहेको हुन्छ, त्यसमाथि श्रीमान वा श्रीमती जसलाई हामी जीवनमा सबैभन्दा धेरै विश्वास गर्छौँ, उसले नै यसरी दैनिक रूपमा मेरै श्रीमती हो वा भनौ न मेरै श्रीमान हो, मैले भन्दा त तयार हुनुपर्छ भन्ने कुरै नबुझ्ने अनि बारम्बार बलात्कार गरिरहँदा त कति गाह्रो हुन्छ होला के।
त्यो त हुने नै भयो नि करुणाजी कि, फेरि केही समय पहिले बीबीसीमा प्रकाशित समाचारले हेर्ने हो भने पनि भारत लगायत विभिन्न देशका महिलाहरूले कोरोनाको डर भन्दा पनि घरमा भएको श्रीमानको डर भयो, मलाई यहाँबाट बचाउनुहोस् भनेर प्रहरीको महिला सेलमा बारम्बार फोन गर्ने कुरा गरेको उल्लेख गरिएको थियो नि, हो कि भन न।
एकदमै हो नि सबिन, त्यही भएर नि साथी, श्रीमान होस् या श्रीमती दुवैजनाको मन्जुरी छैन भने यौन सम्पर्क गर्नु भनेको वैवाहिक बलात्कार हो र यसको विरुद्धमा आवाज उठाउनु पर्छ, किनकि यो त सामाजिक र कानुनी दुवै रूपमा अपराध नै हो, लौकिएन भन त सबिन।
हो नि गर्नुहोस् कि, किनकि हरेक व्यक्तिको शरीरमा आफ्नै मात्र अधिकार हुन्छ, न कि अर्को कोही दोस्रो व्यक्तिको, ल हो के भन त करुणा।
एकदमै सही हो सबिन, फेरि यस्ता किसिमका घटना या भनौ न वैवाहिक बलात्कारका घटनाहरू बढ्नुमा पारिवारिक प्रतिष्ठा र इज्जतको कुराले पनि यस्तो घटनाहरू भइरहेको छ जस्तो लाग्छ के मलाई त।
हो नि करुणा, जस्तै नि कि झिकी, यो त श्रीमान श्रीमती बीचमा मात्रै हुने कुरा हो, एकदमै व्यक्तिगत र पारिवारिक कुरा हो, मैले कसैलाई भन्नु हुँदैन, अरूले के सोच्छन्, हाम्रै परिवारमा सम्बन्ध नराम्रो हुन्छ भने यस्तो कुराहरूले पनि वैवाहिक बलात्कार भइरहेको छ जस्तो लाग्छ है मलाई त।
एकदमै हो नि सबिन र साथी, त्यसमाथि अहिले लकडाउन छ र यो समयमा घरेलु हिंसा बलात्कारका घटनाहरू दिनदिनै बढिरहेको छ भनेर विभिन्न रिपोर्ट तथा तथ्याङ्कहरूले पनि त देखाएको छ नि। र यो समयमा वैवाहिक बलात्कारका घटनाहरू पनि दिन प्रतिदिन बढिरहेको छ भनेर महिला अधिकार कर्मीहरूले पनि भनिरहेका छन्। तर पनि यस्ता किसिमका घटनाहरूको बारेमा प्रहरीमा उजुरी नआएको र त्यसको बारेमा मानिसहरू बोल्ने नचाहेकोले पनि वैवाहिक बलात्कारको घटना बाहिर नआएको उनीहरूको भनाइ छ के
हो नि करुणा
र सबिन। अहिलेको यो विषम परिस्थितिमा एकअर्काबाट सपोर्ट पाउनु पर्ने, साथ पाउनु पर्ने समयमा यस्ता किसिमका घटनाहरूले शारीरिक रूपमा मात्रै नभएर बलात्कारमा पर्ने व्यक्तिलाई मानसिक रूपमा पनि कति गाह्रो हुन्छ होला के। एक त ऊ इच्छा विपरीतको यौन सम्पर्कले शारीरिक रूपमा कमजोर त हुन्छ नै, साथसाथै मानसिक रूपमा टेन्सन हुने र एउटै कुरा दिमागमा आउने, अरू कुराहरूमा ध्यान नै नजाने जस्ता असरहरू हुन सक्छन्।
हो नि करुणाजी, अझ त्यति मात्रै नभएर इच्छा नहुँदा नहुँदै यौन सम्पर्क गर्नु पर्दा पारिवारिक सम्बन्धमा समेत असर परिरहेको हुन्छ, जसले गर्दा घर परिवारसँगको सम्बन्ध राम्ररी निभाउन सकिरहेको हुँदैन र लामो समयसम्म यो कुराले आफ्नो जीवनमा असर पनि त पार्छ नि, हो किन भन न।
एकदमै हो नि सबिन, त्यही भएर नि साथी हिंसा सहेर किन बस्ने, बरु यसको विरुद्धमा बोल्ने गरौँ। र आफूले प्रयास गर्दा गर्दै पनि भएन, परिवारको साथ र सहयोग पनि पाएनौ भने चाहिँ हामीले कानुनको पनि सहायता लिन सक्छौ जस्तो लाग्छ के मलाई त।
हो नि बरु झिग्री, वैवाहिक बलात्कार सम्बन्धी नेपालमा के कस्तो कानुनी व्यवस्था छ अनि कारवाही के हुन्छ भन्ने बारेमा सविता झिग्रीले अधिवक्ता विकास गिरीसँग कुराकानी गरेको छु भन्दै थियो, बरु त्यही नै सुन्ने हो कि करुणा।
भइहाल्छ नि सबिन साथी, वैवाहिक बलात्कार सम्बन्धी हाम्रो कानुनमा के कुरा रहेछन् भनेर सुनौ है त।
नमस्कार, म अधिवक्ता विकास गिरी। वैवाहिक बलात्कार सम्बन्धी हाम्रो छुट्टै कानुन छैन, तर यो मुलुकी अपराध संहिता 2074 यो परिच्छेद 18 करणी सम्बन्धी कसुर भित्रै यसलाई समेटेको छ। उक्त परिच्छेदको 219 दफाको उपदफा 4 यो सम्बन्धी व्यवस्था गरिएको छ। वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा 5 कैद हुनेछ भन्ने व्यवस्था छ। त्यसै गरी दफा 228 पीडितलाई क्षतिपूर्ति भराइदिनु पर्ने व्यवस्था समेत गरिएको अवस्था छ। वैवाहिक बलात्कार भन्नाले श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गर्नु मात्रै वैवाहिक बलात्कार होइन, बरु श्रीमतीको इच्छा नहुँदा नहुँदै यौन सम्पर्क गर्न बाध्य बनाउनु, बिरामी हुँदा, महिनावारी हुँदा वा गर्भवती भएको समयमा यौन सम्पर्क गर्न बाध्य पार्नु पनि वैवाहिक बलात्कारभित्र पर्दछन्। त्यस्तै अपराध कृतिक जबरजस्ती यौन सम्पर्क कायम गर्नु वैवाहिक बलात्कार हो भने लिङ्गलाई मुख मैथुन गराउने, गुद्दारमा लिङ्ग पसाउने लगायतका कार्यहरू पनि वैवाहिक बलात्कार अन्तर्गत नै पर्दछन्। यसरी वैवाहिक बलात्कारमा परेको पीडितले पीडकका विरुद्ध नजिकको प्रहरी कार्यालयमा गएर जारी दिइसकेपछि यसको चाहिँ नि कारवाही प्रक्रिया अगाडि बढ्छ, जस अन्तर्गत 25 प्रहरीले चाहिँ पीडकलाई नियन्त्रणमा लिएर उसलाई उसका विरुद्ध चाहिँ नि अभियोग दर्ता गर्ने अवस्था हुन्छ।
वैवाहिक बलात्कार सम्बन्धी कानुनी व्यवस्थाको बारेमा जानकारी गराइदिनु भएकोमा अधिवक्ता विकास गिरीलाई धेरै धेरै धन्यवाद।
साथी, यति धेरै कानुनी व्यवस्था छ, तपाईँलाई कसैले सहयोग नगरे पनि कानुनले सहयोग गर्छ, त्यसैले तपाईँ माथि दुर्व्यवहार भइरहेको छ भने डराएर चुप लागेर चाहिँ कहिले पनि नबस्नु होला है।
पक्कै पनि, श्रीमान श्रीमती भनेको त सुख दुःखको सहारा हो, एकअर्काको भावना बुझ्ने, एकअर्कालाई साथ दिने व्यक्ति हो। त्यही व्यक्तिले यदि तपाईँलाई जबरजस्ती गर्छ भने चुप लागेर हुन्छ त, तपाईँ आफै भन्नुहोस् त जिग्री।
त्यही भने सबिन, फेरि अपराध सहनु भनेको त अपराधलाई प्रोत्साहन दिनु पनि त हो नि। त्यसैले नि साथी, आफूमाथि भइरहेको अन्याय सहेर नबसौँ, बरु त्यसको विरुद्धमा आवाज उठाउँ। किनकि आज तपाईँ चुप लागेर बस्नुभयो, केही बोल्नु भएन भने भोलि तपाईँ जस्ता धेरै अन्यायमा परेका व्यक्तिहरू पनि त्यो दुर्व्यवहार अनि हिंसाको शिकारमा पर्नुहुनेछ र परिरहनुहुनेछ।
पक्कै पनि हो नि, र अर्को कुरा नै झिगी, आफैले आफ्नो बचाउ कसरी गर्ने, यानि कि सेल्फ डिफेन्स कसरी गर्ने भन्ने बारेमा पनि जानकारी राख्नु भयो भने पक्कै पनि तपाईँ माथि कसैले केही गर्न सक्दैन, लौकेन भन्नुहोस् त तपाईँ नै।
पक्कै पनि हो नि सबिन, बरु सुन न, यही विषयमा रहेर यो हप्ताको भ्युवाई प्रश्न मार्फत हाम्रो साथीको नै विचार बुझाउन हुँदैन?
भइहाल्छ नि करुणा झिग्री, बरु म रसिकलाई बोलाइहाल्छु, तिमीहरू दुईजना मिलेर झिग्रीलाई प्रश्न पनि सोध र उहाँहरूको कुराकानी पनि बुझ न।
हुन्छ हुन्छ सबिन।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी कार्यक्रम साथीसँग मनका कुराको भिओआई प्रश्न सोध्न। अनि गत हप्ताको भिओआई प्रश्नमा तपाईँले नै पठाउनु भएको विचार लिएर अनि साथीको समस्या तथा जिज्ञासामा छलफल गर्न आइसकेको छु है म तपाईँको आफ्नै साथी रसिक।
र साथी, आजको लागि भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा वैवाहिक बलात्कारलाई रोक्नको लागि के गर्न सकिन्छ होला?
प्रश्न फेरि एकपटक भन्छु है त, तपाईँको विचारमा वैवाहिक बलात्कारलाई रोक्नको लागि के गर्न सकिन्छ होला?
यो प्रश्नमा तपाईँलाई लागेको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि VOY टाइप गरेर एउटा स्पेस दिनुहोस् र आफ्नो मनमा लागेको विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने SMS नम्बर 3440
साथी अब भने पालो भएको छ गत हप्ताको VOY प्रश्नमा तपाईँले नै पठाउनु भएको तपाईँको विचार पढेर सुनाउने र गत हप्ताको VOY प्रश्न थियो तपाईँको विचारमा अहिले कोरोना संक्रमण बढिरहेको अवस्थामा हामीले घरायसी खानेकुराहरू किन खानुपर्छ होला?
यो प्रश्नमा हामीलाई धेरैजना साथीले आफ्नो विचार लेखेर पठाउनु भएको छ र आज हामीले सबै साथीको विचार समेट्ने गरी केही साथीको विचार लिएर आएका छौँ र सबैभन्दा पहिला हेमन्त केसी रोल्पाबाट आफ्नो विचार यसरी राख्नुहुन्छ। हामीले यो महामारीको अवस्थामा घरमा बसेर विभिन्न किसिमका तरकारी तथा ताजा फलफुल आफैले फलाएर खानुपर्छ जसले गर्दा हाम्रो इम्युनिटी पावर पनि बढ्छ, त्यो सँगसँगै हाम्रो बाँझो जग्गाको पनि सदुपयोग हुन्छ।
त्यस्तै आफ्नो नाम र ठेगाना नलेख्ने साथी आफ्नो विचार यसरी लेख्नुहुन्छ। साथी मैले आज यो कार्यक्रम पहिलो चोटि सुन्दैछु र धेरै राम्रो लाग्यो, त्यसैले आफ्नो विचार लेख्दैछु। यसो सोच्दा घरमा उत्पादित खाना खाँदा हेल्दी हुनुको साथै इम्युनिटी पावर बढ्छ, त्यसैले घरमा उत्पादन भएको खानेकुराहरू खाँदा राम्रो हुन्छ भनेर लेख्नु भएको छ।
त्यस्तै गरी ओखलडुङ्गाबाट साथी सफलता दयाल आफ्नो विचार यसरी राख्नुहुन्छ। वास्तवमा जुनसुकै रोगलाई पनि जित्ने माध्यम भनेकै पौष्टिक आहार हो, त्यसैले हामीले आहारमा विशेष ध्यान दिनुपर्छ। बजारमा आएका खानेकुरा कहिले बनेका र कहाँबाट आएका भन्ने कुरामा हामी विश्वस्त छैनौँ र ढुक्क नभई खाँदा हामी स्वास्थ्य सुरक्षामा पनि ढुक्क हुन सक्दैनौँ। कति बेला के हुन्छ तर हामीले घरमा बनेका खानेकुराहरू खायौँ भने पक्का हामी स्वस्थ रहनेछौँ। अहिले विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसको संक्रमण जसलाई पनि हुन सक्छ, यो एक सरुवा रोग हो। तर जीवन र मृत्युको कुरामा भने स्वास्थ्य अवस्था दरिलो भएको मानिसलाई देखा मात्र परेको, कुनै महसुस नै नभएको र कमजोर मानिसको ज्यानै गुमेको कुरा हामीले देखेकै छौँ। यसको प्रभाव यो हो कि खानामा भर पर्यो, त्यसैले कोरोना लगायत सम्पूर्ण रोगसँग लड्न अर्ग्यानिक खानेकुरा नै खानुपर्छ। स्टे होम स्टे सेफ भनेर लेख्नु भएको छ।
पक्कै पनि आफ्नो विचार राख्नुहुने सबै साथीलाई धेरै धेरै धन्यवाद। यस हप्ताको VOY प्रश्नमा पनि आफ्नो विचार पठाउँदै गर्नु होला है त।
साथी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरा र कार्यक्रममा तपाईँलाई साथ दिइरहेका छौँ रसिक र करुणाले।
हो नि, अनि साथी अहिलेलाई भने साथीलाई साथीको सल्लाह स्तम्भको पालो भएको छ र आज मेरो हातमा चाहिँ हाम्रो रोल्पाको साथीले पठाउनु भएको समस्या छ र यो समस्या चाहिँ यस्तो रहेको छ। नमस्ते साथी, म रोल्पादेखि मैले नियमित चुरोट सेवन गर्न लागेको धेरै वर्ष भयो तर म चुरोट छोड्न चाहन्छु। मैले 4-5 चोटि प्रयास पनि गरेको थिएँ छोड्न तर जति प्रयास गरे पनि सकिनँ। चुरोट सेवन नगर्दा मलाई तनाव मात्र हुन्छ, म कसरी चुरोट छोड्न सक्छु होला भनेर लेख्नु भएको छ।
सबैभन्दा पहिला त हामीलाई आफ्नै साथी सम्झेर आफ्नो समस्या बाँड्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
हो नि, अनि साथी अहिले तपाईँको चुरोट खाने बानीले गर्दा तपाईँलाई कस्तो गाह्रो भइरहेको छ भनेर हामी महसुस गर्न सक्छौँ।
तर पनि नि साथी, तपाईँले चुरोट छोड्नको लागि 4-5 चोटि प्रयास पनि गर्नुभयो र अहिले फेरि पनि प्रयास गर्दै हुनुहुन्छ। हो, त्यो प्रयास देखेर चाहिँ हामी एकदमै खुसी छौँ है। तपाईँ अझ धेरै प्रयास गर्दै जानुहोला, तपाईँले चाँडै भन्दा पनि चाँडै चुरोट छोड्न सक्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ, होइन त रसिक?
हो नि करुणा, अनि साथी तपाईँलाई थाहा भएकै कुरा हो चुरोट खाने बानी एकदमै नराम्रो हो, यसले तपाईँको स्वास्थ्य अनि सामाजिक प्रतिष्ठा दुइटै बिगार्छ।
पक्कै पनि हो नि रसिक। अनि नि साथी, हामीले चुरोट खाएपछि कसैको अगाडि जाँदा वा बोल्दा भनौँ न सास गनाउने पनि हुन्छ, त्यति बेला कतिजना मान्छेलाई तपाईँले गर्दा गाह्रो भइरहेको हुन्छ र कसैले त कस्तो चुरोट खाएर आएको हामीलाई गाह्रो भयो भन्दा धेरै मान्छेको अगाडि तपाईँलाई नराम्रो पनि त लाग्छ होला नि, ल ओके न भन्नुहोस् त?
त्यो त पक्कै पनि लाग्छ नि, होइन र साथी? त्यही भएर तपाईँले एकचोटि राम्रोसँग सोच्नु त, पहिलाको चुरोट खाने तपाईँ अनि अहिलेको चुरोट खाने तपाईँमा के फरक पाउनुहुन्छ?
अनि नि साथी, तपाईँलाई घर परिवार र नजिकका मान्छेहरूले चुरोट खाएको बेला गर्ने व्यवहार पनि कस्तो छ भनेर राम्रोसँग सोच्नु होला।
हो नि, अनि यसरी सोचिसकेपछि यसले तपाईँलाई के फाइदा पुर्याएको छ र के बेफाइदा पुर्याएको छ भनेर पनि राम्रोसँग केलाउनु होला।
पक्कै पनि। अनि नि साथी, तपाईँले चुरोट छोड्नको लागि चाहिँ तपाईँ आफू स्पष्ट हुनुपर्छ कि म किन चुरोट छोड्दैछु, कहिले र के का लागि छोड्दैछु भन्ने कुरामा।
हो नि, अनि तपाईँले सोच्नै पर्ने कुरा भनेको नि साथी, तपाईँको स्वास्थ्य ठुलो हो कि चुरोट पिउने बानी हो, त्यो पनि राम्रोसँग विचार गर्नु होला।
पक्कै पनि। अनि नि साथी, तपाईँलाई थाहा नै छ चुरोटले तपाईँलाई के कुरामा बेफाइदा पुर्याउँछ भनेर। त्यसैले तपाईँले चुरोट छोड्नको लागि आत्मजागरूक हुन चाहिँ एकदमै आवश्यक छ है।
हो नि र साथी, चुरोट वा कुनै पनि लत लागेको कुरा छोड्न त्यति सजिलो चाहिँ छैन, तर असम्भव भने पनि छैन है। यो छोड्नको लागि चाहिँ तपाईँसँग दह्रो आत्मबल हुन चाहिँ एकदमै आवश्यक छ।
पक्कै पनि हो नि रसिक, र त्यो किनभने नि साथी, तपाईँले चुरोट छोड्छु भनेर खाना छोड्दा तपाईँलाई झन तलतल लाग्न सक्छ, तर त्यो तलतल लागेको बेला पनि म चुरोट सेवन गर्दिन भनेर आत्मबल दह्रो बनाउने सकारात्मक सोच्न चाहिँ एकदमै आवश्यक छ है।
त्यही त र साथी, तपाईँको आत्मबल नै चुरोट छोडाउने औषधि हो, किनभने धुम्रपान छोड्नको लागि त्यस्तो कुनै पनि औषधि अहिलेसम्म बनेकै छैन।
हो नि, त्यसैले नि साथी, बरु सकिन्छ भने चुरोट पिउन सिधै छोडिदिने, र यदि सकिँदैन भने चाहिँ बिस्तारै संख्या कम गर्दै लैजाने, र त्यो चुरोट पिउने ठाउँमा चुइगम वा ल्वाङ खाने, दालचिनी चपाउने, प्रशस्त मात्रामा पानी पिउने, र मुखलाई चाहिँ खाली नराख्ने पनि गर्न सकिन्छ है।
अनि साथी, चुरोट नपिउँदा मलाई तनाव मात्र हुन्छ भनेर भन्नुभएको छ, त्यसको लागि चाहिँ प्रकृतिसँग रमाउने, घर बाहिर वा हावा आउने ठाउँमा बसेर गीत सुन्ने, किताब पढ्ने, आफूलाई लागेको कुराहरू लेख्ने, आफ्नो परिवारसँग समय बिताउने, आफूलाई मनपर्ने काम गरेर पनि चुरोट पिउने कुरालाई भुल्न सकिन्छ जस्तो लाग्छ कि मलाई त।
त्यस्तै नि साथी, सकारात्मक सोच्ने, व्यायाम तथा योगा गर्ने, शरीरलाई एक्टिभ राख्ने, अनि धेरैतिर मन नडुलाउने, काममा व्यस्त भइरहने पनि गर्नुपर्छ है।
हो नि, अनि त्यस्तै चुरोट पिउने साथीको सङ्गत छोड्ने, चुरोटसँग सम्बन्धित कुराहरू आफ्नो नजिक नराख्ने, नयाँ कामको थालनी गर्ने पनि गर्नुपर्छ जस्तो लाग्छ, जसले गर्दा चुरोट पिउने बानी मजाले छुटाउन सकिन्छ।
ल त साथी, हामीले दिएका सल्लाह तथा सुझावले तपाईँको बानी हटाउनको लागि सहयोग पुग्यो कि पुगेन भनेर लेखी पठाउन चाहिँ नभुल्नु होला है त।
पक्कै पनि।
सबिन, मैले आज हाम्रो प्यारो प्यारो साथीको लागि भनेर मानसिक समस्या अन्तर्गत पर्ने एन्जाइटी अर्थात् मानसिक चिन्ताको बारेमा जाँदा जाँदैमा जानकारी लिएर आएको छु के।
एकदमै सही गर्यो के करुणा झिक्री, अहिले लकडाउनको समयमा कति झिक्रीमा एङ्जाइटीको समस्या देखा परिरहेको छ। यस्तो बेलामा एङ्जाइटीको बारेमा जानकारी दिनु र त्यसको साथसाथै कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारेमा थाहा दिनु त एकदमै गजबको कुरा हो नि, हैन रे झिक्री?
एकदमै हो नि सबिन। सामान्यतया कुनै घटना वा परिस्थितिका कारण मानिसमा आत्तिने र डर लाग्ने समस्या हुन्छ, तर कतिपय साथीमा भने बिना कारण आत्तिने, डराउने, शङ्का लाग्ने, छटपटी हुने लगायतका समस्या देखिन्छन्, जसलाई एन्जाइटी डिसअर्डर यानी कि मानसिक चिन्ता पनि भनिन्छ।
यस्ता लक्षणले दैनिक जीवनमा असर पार्नुको साथसाथै मानिसले आफ्नो काममा ध्यान दिन सक्दैनन्, जसले गर्दा उसको दैनिक क्रियाकलापमा नै असर परिरहेको हुन्छ।
एकदमै हो नि सबिन, तर साथी, एन्जाइटी हुँदैमा डराइहाल्नु चाहिँ पर्दैन है। यो एक प्रकारको सामान्य मानसिक समस्या हो जुन विभिन्न कारणले हुने गर्दछ, जस्तै सोसल फोबिया यानि कि सामाजिक डर, सेपरेसन यानि कि अलग्गिएको कारणले गर्दा, एगोरोफोबिया यानि कि धेरै हुलबुलमा जाने डर, प्यानिक डिसअर्डर अर्थात् आतंक विकार, जेनरलाइज यानि कि जे पनि यस्तै त हो नि भन्ने कुराले, अनि कन्भर्जन डिसअर्डर यानि कि रूपान्तरण विकार जस्ता कुराले पनि यस्ता समस्याहरू हुने गर्छ।
हो नि, र यी माथि भनेका मानसिक डर वा चिन्ताका बारेमा पनि हामी आगामी दिनमा जानकारी दिन आउने नै सोचे कि त्यही भएर यो के होला भनेर यसको बारेमा जान्नको लागि अलिक धैर्य गरेर चाहिँ बस्नु होला है, होइन त करुणा?
हो नि सबिन, र साथी, एन्जाइटी डिसअर्डरकै कुरा गर्दा नि यो जुनसुकै उमेर समूहमा पनि देखिन सक्छ, तर 15-35 वर्ष बिचको उमेर समूहका युवा चाहिँ एन्जाइटीबाट बढी प्रभावित हुने गरेको पाइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि विश्वभर झन्डै 30 करोड मानिस यस समस्याबाट ग्रस्त छन्।
व्यस्त जीवन शैली, पारिवारिक विघटन लगायत विभिन्न कारणले निम्तिने एक्लोपन, शरीरमा हार्मोनको गडबडी आदि विभिन्न कारणले गर्दा युवा वर्गमा एङ्जाइटी देखिने गरेको पाइन्छ। त्यस्तै आत्मनिर्भर हुन नसक्नु, आत्मविश्वासको कमी लगायत यी विभिन्न कारणले गर्दा पनि एङ्जाइटी बढाउन चाहिँ भूमिका खेल्दो रहेछ कि झिरी?
पक्कै पनि। र साथी, अर्को कुरा भनेको चाहिँ एङ्जाइटी वंशाणुगत गुणका कारणले पनि हुने गर्छ। यस्तै न्युरोकेमिकल अर्थात् मस्तिष्कको स्नायुमा हुने गडबडीका कारण पनि एन्जाइटी हुन सक्छ भने, पारिवारिक तनाव, दुर्घटना, कामको बोझ आदि विभिन्न अन्य कारणले पनि एन्जाइटी बढाउनमा चाहिँ भूमिका खेलिरहेको हुन्छ।
त्यही भएर झिक्री, अनिद्रा, धुम्रपान, मद्यपानको कुलतमा परेकाहरू एङ्जाइटीबाट बढी प्रभावित हुने गर्छन् भने मुटु रोग, मधुमेह, थाइरोइडको समस्या भएमा पनि एङ्जाइटीको समस्या बढ्न सक्ने विभिन्न अनुसन्धानहरूले पनि देखाएको छ है।
तर नि साथी, एन्जाइटी भयो भनेर चाहिँ नहातिहाल्नुहोस्, किनकि अघि हामीले भनेका छौँ नि एन्जाइटी सामान्य मानसिक समस्या हो भनेर। त्यही भएर नि साथी, यसबाट आफूलाई टाढा राख्नको लागि स्वस्थ जीवनशैली अपनाउने, जस्तै कि स्वस्थ खानपानमा ध्यान दिने, पर्याप्त मात्रामा सुत्ने, व्यायाम गर्ने, तनाव व्यवस्थापन आदि गर्न सक्छौँ। अनि अलिअलि गर्दै कामको बोझ घटाउँदै जाने गर्यो भने पनि बिस्तारै यो समस्या कम हुँदै जान्छ।
हो नि, त्यसै गरेर झिरे धुम्रपान, मद्यपान र लागु औषधको कुलतबाट टाढै रहने, नकारात्मक भावना आउन नदिन योग, ध्यान र एक्सर्साइज गर्ने, अनि अनावश्यक रूपमा आत्तिने, डराउने, नकारात्मक भावना आउने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखा परेमा सम्बन्धित चिकित्सकको सल्लाह भने चाहिँ लिइराख्नुपर्छ है।
पक्कै पनि, त्यसैले नि साथी, डराउने काम चाहिँ गर्दै नगर्नु होला भन्छौँ है। बरु त्यसको साटो साइकोथेरापी, औषधि र परामर्श नियमित रूपमा गरेर एन्जाइटीलाई सधैँको लागि बाई भन्ने वातावरण सृजना गरौँ, होइन त साथी? सबिन, अब चाहिँ कार्यक्रमबाट बिदा माग्ने समय पनि हुन
लाग्यो। कहाँ बिदा माग्नु अहिले नै?
अब कार्यक्रमको समय नै सकेपछि बिदा नमागेर भयो त सबिन, बरु अर्को हप्ता बाँकी कुराहरू साथीसँग गरौँला, हुँदैन?
बिदा त माग्ने हो कि करुणा झिग्री, बरु बिदा माग्नु अगाडि हाम्रो झिग्रीले हाम्रो स्तम्भ जीवन भोगाईमा आफ्नो रचना पठाउनु भएको छ, त्यो भन्नु परेन?
ए, कुरा त्यस्तो पो सबिन, त्यसो भए त हुन्छ।
ल है त, तिउँ के उपहार तिमीलाई मसँग दिने कुनै शब्द छैन, जति खोजु तिम्रो बयान बाहेक अरू केही भेटेकै छैन। दुई अक्षरको माया, तीन अक्षरको भावना तिमीलाई, पाँच अक्षरको शुभकामना छ साथी, अरू केही भेटेकै छैन। व्यक्ति र समाजको समस्यालाई चिरफार गर्ने, बालकदेखि वृद्धसम्म बुझाउन अनेक थरी प्रयास गर्ने, यसरी नै निरन्तरता दिँदै जानु साथी, शुभकामना छ टिम सबैलाई, साथीसँग मनको कुरा गर्ने।
साथी सेजवाल काव्य, यति मिठो भावनाको लागि र यति मिठो मायाको लागि यहाँलाई धेरै धेरै धन्यवाद, र आगामी दिनमा पनि हामीलाई यस्तै रचना पठाउँदै गर्नुहोला भन्दै, यदि तपाईँ पनि हामीलाई आफ्नो लेख, रचना, कथा, कविता, गजल, गीत, चुटकिला वा जीवन भोगाएका जुन कुनै पनि कुरा पठाउन चाहनुहुन्छ भने चाहिँ सुन्नुहोस् है त यो रेडियो सन्देश।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
झिग्री, आफ्ना जीवन भोगेका कुरा हामीलाई पठाउँदै गर्नु होला भन्दै आजको लागि कार्यक्रमबाट बिदा नै माग्ने बेला भइसक्यो। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै भन्नको लागि हाम्रो इमेल ठेगाना रहेको छ ssmk4u@gmail.com।
र होइन, म त आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउने हो भन्नुहुन्छ भने चाहिँ हाम्रो टोल फ्री नम्बर 1660100045 छ एनटिसी प्रयोग गर्ने साथीका लागि, र 9801572000 एनसेल प्रयोग गर्ने साथीका लागि हो। यो नम्बरमा फोन गरेर आफ्नो कुराहरू मजाले रेकर्ड गराउन सक्नुहुन्छ।
त्यसै गरेर झिक्री हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनका कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है।
र यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio SSMKRADIO मा गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। साथसाथै हामी हरेक सोमबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म फेसबुक लाइभमा पनि आउँछौँ, जहाँ तपाईँ हामीसँग प्रत्यक्ष जोडिएर मजाले कुराकानी पनि गर्न सक्नुहुन्छ।
त्यसै गरेर एसएमएस पठाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गए VOY लेखेर एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री एसएमएस नम्बर 3440000।
साथी, हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै एक माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला भन्दै कार्यक्रमको यो नयाँ अध्यायबाट साथीसँग मनका कुराका सबै साथी सविता र रसिक सँगै तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा,
अनि म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।